الحمد لله رب العالمين نحمده ونصلي على رسوله الكريم. اے اللہ ساری تعریف آپ ہی کے لیے ہے جس کا رزق آپ بڑھا دیں اس کا تنگ کرنے والا کوئی نہیں اور جس کا رزق آپ تنگ فرما دیں اس کا بڑھانے والا کوئی نہیں. اے اللہ جس کو آپ گمراہ کر دیں اس کا ہدایت کرنے والا کوئی نہیں اور جس کو آپ ہدایت نصیب فرما دیں پھر اس کا گمراہ کرنے والا کوئی نہیں. اے اللہ جو نعمت آپ روک لیں پھر اس کا دینے والا کوئی نہیں اور جو نعمت دے دیں اس کا روکنے والا کوئی نہیں. اے اللہ جس چیز کو آپ دور کر دیں اس کا قریب کرنے والا کوئی نہیں ہے اور جس کو قریب کر دیں اس کا دور کرنے والا کوئی نہیں. اے اللہ آپ ہم پر اپنی رحمتیں برکتیں اپنے فضل اور اپنے دیے ہوئے رزق میں آسانی اور فراخی نصیب فرما دیں. اے اللہ ہم آپ سے ہمیشہ ہمیشہ رہنے والی نعمت مانگتے ہیں جو کبھی نہ واپس لی جائے اور نہ کبھی زائل ہو. آمین. الحمدللہ رب العالمین نحمده ونصلی علی رسول الکریم. میرے معزز بھائیو بزرگو ہماری امت کی مقدس مائیں اور بہنیں, دین طلب سے آتا ہے اور ادب اور شوق سے آتا ہے. دین سیکھنے کے لیے اونچی اونچی نیتیں کیجئے, اللہ پاک ہم سے آپ سے سب سے راضی ہو جائیں, ہم اللہ کے اولیاء بن جائیں, ہماری توبہ قبول ہو جائے, شیطان اور نفس کے بہکانے سے ہم بچ جائیں, ہماری غفلت اور سستی دور ہو جائے, ہمیں سنت طریقوں کی اتباع سنت کی توفیق ہو جائے, ہماری عبادات ہماری معاشرت ہماری معاملات اور اخلاق سب نبی صلی اللہ علیہ وسلم کی سنتوں کے مطابق ہو جائیں, ہر وقت دعائیں ذکر اچھی نیتیں ہمارے دل میں ہوں, زندگی صراط مستقیم پر آ جائے, اللہ اور رسول صلی اللہ علیہ وسلم کی باتیں ہماری طبیعت بن جائیں, اپنی اصلاح اور ساری امت کی خیرخواہی نیکی کرنے اور نیکی پھیلانے کے جذبے ہمارے اندر آ جائیں, ہماری دنیا ایک پاکیزہ زندگی ہو, صحت سلامتی امن چین عمدہ رزق دعاؤں کی قبولیت دل کا سکون اور آخرت میں آسان حساب مغفرت اور جنت الفردوس میں ٹھکانہ مل جائے. تزکیہ نفس اور تصوف کا خلاصہ, جس نیکی کرنے میں سستی ہو اس کا مقابلہ کر کے اس نیکی کو کرنا اور جس گناہ کا تقاضا ہو نفس میں اس کو مقابلہ کر کے روکنا, تمام ظاہری اور باطنی گناہوں سے بچ جانا اور ہر وقت اللہ کا ذکر اور دھیان مل جانا. اسی حکم شرعی میں کوئی اشکال اور اعتراض نہ ہونا, مخلوق کا دھیان نہ ہونا, تعریف کرے یا کوئی مذمت کرے سب برابر ہو جانا, تمام برے اخلاق دور کر دینا اور اچھے اخلاق حاصل کرنا, تعلق مع اللہ, ہر لمحے اللہ سبحانہ و تعالیٰ کی طرف توجہ, ذکر فکر اچھی نیتیں, توبہ کی تکمیل, دل کی دنیا کی صفائی, روحانی ترقی حاصل کرنا, اچھا انسان بن جانا, رسول صلی اللہ علیہ وسلم کے اخلاق پیدا کرنا, جو توڑے اس سے جوڑو, جو محروم کرے اس کو عطا کرو, جو ظلم کرے اس کو معاف کر دو. بسم اللہ الرحمن الرحیم. اللہ والوں کی نگرانی میں اپنے نفس پر دل کی زمین پر محنت کرنے کی ضرورت ہے. جس زمین پر محنت کی جاتی ہے اس میں باغ آتا ہے, پھل پھول نکلتے ہیں, اسی طرح اللہ والوں کی نگرانی میں دل کی زمین پر محنت کرنے سے تقویٰ اور اللہ کی محبت کے پھول نکلتے ہیں. لقمان حکیم نے نصیحت فرمائی، بیٹا علماء کے پاس نشست رکھو، نیک لوگوں کے پاس بیٹھا کرو. آگے فرمایا کہ جب اللہ والوں پر رحمت نازل ہوگی تو کچھ حصہ ہمیں آپ کو بھی مل جائے گا. جیسے بارش ہوتی ہے تو باہر کی ہر چیز بھیگ جاتی. علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ عالم کورس پورا کرنے والوں کو جمع کر کے فرماتے کہ دیکھو کتنی بار تم بخاری شریف ختم کر لو، جب تک اللہ والوں کی جوتیاں سیدھی نہیں کرو گے، ان کی صحبت اختیار نہیں کرو گے، علم کی حقیقت اور روح سے محروم رہو گے. اللہ پاک ہمیں علم اور علم کی حقیقت عطا فرمائے. مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ علیہ 80 سال سے اوپر عمر پائی حضرت نے، اور 50-60 سال سے زیادہ، نصف صدی سے زیادہ دین پھیلایا، دین کی محنت کی، اور 1000 سے اوپر کتابیں لکھیں. اور حضرت فرماتے ہیں کہ یا اللہ مجھے تو کچھ آتا ہی نہیں، جو کچھ آپ کہلوا دیں گے وہی کہہ دوں گا. بہت سے لوگ حضرت سے مصافحہ کرنے ہاتھ ملانے کو آئے تو نیت کر لی حضرت نے کہ معلوم نہیں ان میں سے کون سے لوگ بہت نیک اور اللہ کے ولی ہیں، اس نیت سے مصافحہ کرتا ہوں کہ ایک ولی کا ہاتھ میرے ہاتھ میں آ جائے. اللہ اکبر. ہمارے مشائخ سارے کام دین کے کرنے کے بعد اپنے آپ کو لا شے سمجھتے. فرمایا کہ اہل جنت کی جوتیوں میں جگہ مل جائے، اہل جنت کی جوتیوں میں جگہ مل جائے. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین. فضائل کی کچھ باتیں، ان سے آج کا مجلس شروع ہوگی. فضائل امت محمدیہ صلی اللہ علیہ وسلم، مولانا عاشق الٰہی رحمۃ اللہ علیہ نے کتابچہ لکھا، فرمایا کہ الحمدللہ کا ثواب ترازو اور میزان کو بھر دے گا، اور سبحان اللہ والحمدللہ کا ثواب آسمان اور زمین کے درمیان کو بھر دیتا ہے. اور جو آدمی سبحان اللہ العظیم و بحمدہ کہے، اس کے لیے جنت میں ایک کھجور کا درخت لگ جاتا ہے. جو آدمی بازار جائے اور چوتھا کلمہ پڑھ لے، لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک لہ الحمد، یحیی و یمیت، وہو حی لا یموت، بیدہ الخیر، وہو علی کل شیء قدیر، تو اس کو 10 لاکھ نیکیاں ملیں گی. 10 لاکھ نیکیاں لکھی جائیں گی، 10 لاکھ گناہ نامہ اعمال سے مٹا دیے جائیں گے، 10 لاکھ درجے بلند ہوں گے، اور جنت میں ایک گھر بنا دیا جائے گا. جو آدمی یہ پڑھے، لا الہ الا اللہ واحدا احدا ومدا لم يتخذ صاحبة ولا ولدا ولم يكن له كفوا احد، تو اس کے لیے 40,000 نیکیاں لکھ دی جائیں گی. اللہ کا ذکر بہت بڑی چیز ہے. صرف نیکی کا ارادہ کر لینے سے ایک نیکی کرنے کا ثواب لکھ دیا جاتا ہے. نیت کرتے ہی ثواب مل گیا، کسی نیک کام کا سبب بن جانے سے بھی نیک کام کا ثواب مل جاتا ہے. کسی کو کوئی نیک عمل بتا دے تو عمل کرنے والے کا ثواب بتانے والے کو بھی ملے گا. ایک صورت یہ ہے کہ نیک کام کرنے والے کے لیے اسباب مہیا کر دے، یا نیک کام کرنے والے کو نیکی کے لیے فارغ کر دے اور اس کا کام خود کر دے. بہت ساری صورتیں ہیں اور ثواب کمانے کے. دن بھر کے معمولات کی کا ایک شیڈول بنائیے، تہجد ہو، تسبیحات ہو، دعا ہو، تلاوت ہو. صبح یا رات کے وقت کچھ تسبیحات پڑھی جائیں، استغفار کی تسبیح، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم، یہ تسبیح پڑھی جائے. درود شریف کی ایک تسبیح پڑھی جائے، اور ایک تیسرے کلمے کی تسبیح ہو، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. یہ تسبیحات حضرت شیخ الاسلام کے اصلاحی تعلق رکھنے والے حضرات و خواتین میں یہ تلقین کیا جاتا ہے کہ ایک استغفار کی تسبیح ہو، ایک سبحان اللہ و بحمدی سبحان اللہ العظیم، ایک درود شریف اور ایک تیسرے کلمے کی تسبیح ہو، اور اس کے ساتھ جو اوراد اور وظائف جتنی توفیق ہو جائے مستند فضائل کی کتابوں سے دیکھ کر، اپنے شیوخ سے، اللہ والوں سے پوچھ کر، اپنے شیخ سے معلوم کر کے، تو ان کا بھی معمول بنایا جائے. اللہ کے ولی وہ ہوتے ہیں کہ ایک اچھی بات معلوم ہو گئی، زندگی بھر کے لیے اس کو پکڑ لیا اور ہمیشہ کے لیے اس کو معمول میں لے آئے. صبح کے بعد 3 مرتبہ اگر پڑھ لیا جائے، سبحان اللہ و بحمدہ عدد خلقہ و ربا نفسہ و زنت عرشہ مداد کلماتہ، 3 مرتبہ پڑھ لیا جائے تو کئی گھنٹے چاشت کی نماز تک ذکر کرنے کا ثواب ملتا ہے. صبح اور شام سورہ اخلاص، سورہ فلق، سورہ ناس 3-3 بار پڑھ کر دم کر لیجئے. صبح اور شام سورہ الحشر کی آخری 3 آیات پڑھیے، اور اس سے پہلے اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم، یہ 3 مرتبہ پڑھ کر سورہ الحشر کی آخر کی 3 آیات پڑھیے، تو 70,000 فرشتے دعا کریں گے، اس دن انتقال ہو گیا تو شہید کا درجہ ملے گا. جمعے کی رات اور دن میں درود شریف کی کثرت کیجیے، اور جمعے کے عصر کی نماز کے بعد 80 مرتبہ وہیں بیٹھے بیٹھے یہ درود پڑھیے، اللہم صلی علی محمد النبی الامی وعلی آلہ وسلم تسلیما، تو 80 سال کے گناہ معاف ہوتے ہیں. حضرت شیخ الحدیث شیخ زکریا رحمۃ اللہ علیہ اور ان کے قدام کا یہ معمول تھا. صبح اور شام قرآن پاک کی تلاوت ہو، کم از کم سورہ یاسین صبح کو پڑھی جائے، رات کو سورہ ملک، سورہ واقعہ کی تلاوت ہو. جن کو فرصت ہے، وقت مل جائے، صبح کو کچھ قرآن دیکھ کر اور حفظ اور چلتے پھرتے کچھ قرآن پاک کی تلاوت ہو. قرآن پاک کا ایک جز اگر کوئی پڑھ لے تو اتنا ثواب اس کو ملے گا، اگر اس میں 10,000 حروف ہیں تو 1,00,000 نیکیاں ملیں گی. ایک جز قرآن پڑھنے کا ایسا ثواب مل جائے گا قریب قریب کہ گویا جہاز پکڑ کر مکہ مکرمہ جائے اور حرم شریف میں ایک نماز پڑھ کر آئے. اس کے ساتھ چلتے پھرتے کام کاج کے دوران جو ذکر اور درود اور دعا زبان پر آ جائے اس کا معمول بنانا چاہیے. اللہ پاک ہمیں آپ کو ذکر میں لگنے کی توفیق عطا فرمائے. چھوٹی چھوٹی نیکیوں میں بہت بڑے ثواب کی اس امت کی خصوصیت ہے. مسواک کرنے کی کتنی فضیلت بتائی گئی، علی رضی اللہ عنہ سے روایت ہے کہ لوگوں تمہارے منہ قرآن مجید کے راستے ہیں، اس لیے انہیں مسواک سے اچھی طرح صاف کیا کرو. ایک روایت میں آیا کہ مسواک کے ساتھ جو نماز پڑھی جائے بغیر مسواک کے پڑھی جانے والی 70 نمازوں سے بہتر ہے، اور ایک حدیث میں 99 گنا اجر کا وعدہ کیا گیا. ایک آدمی 20 سال تک بغیر مسواک کے وضو کر کے نماز پڑھتا رہے تو 20 سال میں 36,500 نمازوں کا ثواب ملا. اگر وہ مسواک کر لیتا 1 منٹ کا، آدھے منٹ کا عمل، تو اسی 20 سال میں 5 وقت کی نمازوں کا ثواب 36,500 کے بجائے 25,55,000 نمازوں کا ثواب مل جاتا. ہزاروں سے نکل کر لاکھوں میں داخل ہو گیا 1 منٹ کے عمل سے. زندگی بہت قیمتی ہے اور اس کو بہت قیمتی بنانا ہے. نیکیوں کے پہاڑ منٹوں میں، جبال الحسنات بدقائق معدودات، یہ چھوٹے چھوٹے کتابچے ملتے ہیں. اصل کرنے کے کام یہی ہیں، صبح شام خود بھی کرنا، بچوں کو بھی پڑھانا، سب کو بیٹا جنت میں محل بنا لو، ہمیشہ رہنے کی جگہ وہاں ہے. تو اس کتاب میں ایک عمل لکھا ہے، 10 سیکنڈ میں اہل جنت بنیے، 10 سیکنڈ میں اہل جنت بنیے. اور اس میں سید الاستغفار کی تلقین ہے کہ صبح یا شام میں کسی وقت دل کی گہرائی اور یقین کے ساتھ सैयदुल इस्तिगफार पढ़ लीजिए। इसकी रवायत बुखारी शरीफ में भी मिलेगी, मिशकात शरीफ में भी मिलेगी। जो इसके अल्फाज हैं वो भी मारूफ हैं और तकरीबन सब लोग पढ़ते ही हैं। यहाँ पर याद दहानी के वास्ते पढ़ा जाता है, अल्लाहुम्मा अंता रब्बी ला इलाहा इल्ला अंता खलक्तनी वा अना अब्दुका वा अना अला अहदिका वा वादिका मस्तफातु अऊजु बिका मिन शर्री मा सनातु अबू लका बिनिअमतिका अलैया वा अबू बिज़म्बी फ़ग़फिर ली फ़इन्नहु ला यग़फिरु ज़ुनूबा इल्ला अंत। ऐ अल्लाह, आप ही मेरे परवरदिगार हैं, आपके सिवा कोई माबूद नहीं, आपने मुझे पैदा किया, मैं आपका बंदा हूँ, अपनी ताकत और वादे के मुताबिक आपके अहद और वादे पर हूँ, आपकी पनाह पकड़ता हूँ उस बुराई से जो मैंने की, और आपकी दी हुई नेमत का इकरार करता हूँ और अपने गुनाहों का भी इकरार करता हूँ। आप मुझे बख्श दीजिए, आपके सिवा कोई गुनाह नहीं बख्श सकता। हदीस शरीफ में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई आदमी इन अल्फाज को यकीन के साथ दिन में पढ़े, उसी दिन शाम से पहले फौत हो जाए तो जन्नती है, और रात इसी तरह रात को यकीन के साथ पढ़े, सुबह से पहले फौत हो जाए तो वो भी जन्नती है। इसमें शेखुल इस्लाम फरमाते हैं इसके तस्किरे में कि देखो, जब हदीस में इतनी बड़ी बशारत आई तो कुछ मंजूर ही होगा, इसलिए इसको पढ़ने का मामूल बना लो। सुबह शाम तो क्या, हर नमाज के बाद पढ़ा कीजिए सैयदुल इस्तिगफार, बहुत फायदा होगा। किताब में दरूद शरीफ के फायदे में लिखा कि एक आदमी चाहे तो छोटा सा दरूद शरीफ, दरूद व सलाम का कलमा, सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अलैहि वसल्लम, एक मिनट में 50 मरतबा कह सकता है सल्लल्लाहु अलैहि वसल्लम। अगर रोजाना एक मिनट निकाल कर किसी ने 50 मरतबा ये कह लिया तो एक दरूद शरीफ पर 10 रहमतें नाजिल हुई, और एक मिनट में उसमें 500 रहमतें नाजिल हुई। और अगर हर महीने इसी तरह एक मिनट देता रहा और दरूद शरीफ 50 दफ़ा पढ़ लिया तो एक महीने में 15,000 रहमतें, एक साल में 1,80,000 रहमतें, 20 साल में अगर रोज़ाना एक एक मिनट ये देता और ये दरूद शरीफ पढ़ लेता तो 20 साल में एक मिनट के अमल से 36,00,000 रहमतें कमा कर ले जाता। ये है आपके एक एक मिनट की कीमत, जिक्र का सवाब। सबसे अच्छी नमाज वो जिसमें जिक्र ज़्यादा हो, सबसे अच्छा रोज़ा वो जिसमें जिक्र ज़्यादा हो, सबसे अच्छा हज वो जिसमें जिक्र ज़्यादा हो, सबसे अच्छी दीन की मेहनत वो जिसमें जिक्र ज़्यादा हो। तो खुलासा यह निकला कि जिक्र करने वाले सारी भलाई ले उड़े, चलते फिरते उठते बैठते किसी हाल में जिक्र जुदा ना हो, दिल में मसनून दुआएं, अल्लाह से मांगना, अपनी जबान में दुआएं, तस्बीहात, जो जबान पर आ जाए किसी अमल में लगे रहना, जन्नत के पहाड़ बनाना। फजाइल तहज्जुद, हजरत शेख मुजफ्फर हुसैन साहब, मुफ्ती आजम सहारनपुर के हजरत ने किताबचा लिखा, फरमाया कि जिन और इंस की तख्लीक का अहम मकसद खुदावंद कुद्दूस की इबादत और बंदगी और उनकी इताअत व फरमाबरदारी, यही चीज़ इंसान की सआदत और कामयाबी और महबूब हकीकी की खुशी का वाहिद जरिया है। अम्बिया अलैहिस्सलाम, सहाबा, ताबईन, उन्होंने अपनी ज़िंदगी के रात और दिन, हर वक्त हर लम्हा, अपने उठने बैठने, हरकत और सुकून में इस मकसद अजीम को सामने रखा। अगरचा वो दुनियावी कारोबार, तिजारत, ज़िराअत, सनअत व हरफत में भी मसरूफ़ होते, मगर उनके दिल अल्लाह की मोहब्बत में सरशार रहते, अल्लाह की याद से कभी गाफिल नहीं होते। ये हजरात रात के पुरसकून वक्त में भी आराम के बजाय ज़िंदगी के अहम तरीन मकसद की तरफ मुतवज्जा रहते और अल्लाह के सामने इबादत के लिए खड़े हो जाते, कभी जन्नत का शौक और कभी जहन्नम का खौफ, और उसमें रात सर्फ कर देते। ऐसे सैकड़ों और हज़ारों वाक़यात हैं, रातों को अल्लाह की याद में जागना, जिक्र में मशगूल होना और इबादत के मुख्तलिफ़ तरीक़ों का इख्तियार करना। इन हजरात ने जहाँ तस्बीह और तहलील को इख्तियार किया, वहाँ तहज्जुद को भी हाथ से जाने न दिया, तहज्जुद को भी हाथ से जाने न दिया। ترغیب اور ترہیب کی ایک روایت ہے ابن ابی دنیا کی، علی رضی اللہ عنہ سے روایت ہے، آپ صلی اللہ علیہ وسلم سے سنا، آپ صلی اللہ علیہ وسلم فرماتے تھے جنت میں ایک درخت ہے، اس کے نیچے اوپر سے جوڑے اور نیچے سے یاقوت اور موتی کی زین اور لگام لگے ہوئے سونے کے یعنی گولڈ کے ایسے گھوڑے نکلتے ہیں جو نہ لید کرتے ہیں نہ پیشاب، یعنی یہ گھوڑے گندگی نہیں کرتے، ان کے پر ہوتے ہیں اور ان کی رفتار منتہائے نظر ہوتی ہے، بہت تیز جاتے ہیں، اہل جنت ان پر سوار ہوتے ہیں، جہاں چاہتے ہیں لے کر اڑتے ہیں، اور جو لوگ ان سے نیچے درجے کے ہوتے ہیں وہ کہتے ہیں اے پروردگار، ان بندوں کو تیرے بندوں کو یہ ساری بزرگی اور یہ انعام کس وجہ سے حاصل ہوئے؟ جواباً کہا جاتا ہے یہ لوگ رات میں نماز پڑھتے تھے اور تم سوتے تھے، یہ روزے رکھتے تھے تم کھاتے تھے، یہ اللہ کے راستے میں خرچ کرتے تھے اور تم بخل کرتے تھے، یہ لوگ جہاد کرتے تھے اور تم بزدلی سے کام لیتے تھے۔ فائدے میں شیخ نے لکھا، جنت میں عمدہ جوڑوں کا ملنا، یاقوت اور موتی کے پاکیزہ اور تیز رفتار گھوڑوں کا حاصل ہونا، اور بلا روک ٹوک کے جس طرح چاہے جنت کی سیر و تفریح کرنا، بڑا عظیم الشان اکرام اور اعزاز ہے، اور اس کے سبب میں جہاں صدقہ خیرات، روزہ اور جہاد کو بیان کیا، وہاں رات کی نماز یعنی تہجد کو بھی بیان کیا۔ سلیمان علیہ السلام، ابھی اگلی روایت ہے، یہ ابن ماجہ میں اور بیہقی میں ہے، سلیمان علیہ السلام کی والدہ نے سلیمان علیہ السلام سے کہا کہ اے بیٹے، رات کو زیادہ مت سو، کیونکہ رات کو زیادہ سونا قیامت تک کے لیے آدمی کو فقیر بنا دیتا ہے۔ رات کو زیادہ مت سو، رات کو زیادہ سونا قیامت تک آدمی کو فقیر بنا دیتا ہے۔ اللہ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، ایک روایت میں امام غزالی رحمۃ اللہ علیہ انہوں نے لکھا کہ آدمی جب زیادہ کھانا کھاتا ہے تو پانی زیادہ پیتا ہے، اور جب پانی زیادہ پیتا ہے تو نیند بہت غالب ہوتی ہے اور رات کا اٹھنا دشوار ہو جاتا ہے، اس لیے بعض بزرگوں کا معمول تھا کہ ہر رات دسترخوان پر کھڑے ہو کر ارشاد فرماتے کہ اے مریدین کے گروہ، زیادہ مت کھاؤ کہ پھر زیادہ پانی پیو گے، اس کی وجہ سے زیادہ نیند آئے گی اور موت کے وقت زیادہ افسوس کرنا ہوگا۔ اللہ، ایک روایت میں ایسے شخص کے بارے میں وعید آئی جو بغیر کسی سبب کے زیادہ ہنسے، کیونکہ کثرت سے ہنسنا، بہت زیادہ ہنسنا دل کو مردہ بنا دیتا ہے۔ قرآن شریف میں آیا فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا، سورہ توبہ میں ہے، ہنسیں کم اور روئیں زیادہ۔ فقی ابو اللیث سمرقندی رحمۃ اللہ علیہ نے تنبیہ الغافلین میں لکھا، بہت سارے اقوال نقل فرمائے، آخر میں لکھا کہ دیکھو، قہقہ لگانے یعنی زور زور سے ایسی اونچی آواز سے ہنسنا، اس سے بچنا چاہیے، کیونکہ اس میں بہت سی آفتیں ہیں۔ کیا آفتیں ہیں؟ اہل عقل اور علم تمہاری مذمت کریں گے، جاہل لوگ تم پر جرت کریں گے، اگر تم جاہل ہو تو زیادہ ہنسنے اور قہقہے سے تمہاری جہالت بڑھ جائے گی، اور اگر آپ عالم ہیں تو آپ کا علم کم ہو جائے گا، کیونکہ روایت میں ہے کہ جب آدمی بکثرت ہنستا ہے تو اس کے علم سے ایک حصہ کم ہو جاتا ہے، گزشتہ گناہوں کو بھول جائے گا اور آئندہ گناہوں پر جرت ہوگی، موت اور آخرت کی یاد نہ رہے گی، اور آپ کو دیکھ کر جو اور لوگ ہنسنے لگیں گے ان کا گناہ بھی ہوگا، اور آخری بات ہے کہ زیادہ ہنسنے سے رونا پڑتا ہے، جو آدمی زیادہ ہنستا ہے اس کی ہیبت کم ہو جاتی ہے، اور زیادہ ہنسنا آخرت کی غفلت کی وجہ سے ہے۔ حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں، تعجب ہے اس ہنسنے والے کے لیے جس کے نیچے جہنم ہے، اور تعجب ہے اس مسرور پر جس کے پیچھے موت ہے۔ یہ وجہ ہے، آپ کو ملے گا کہ آپ صلی اللہ علیہ وسلم اکثر ہنستے نہ تھے بلکہ صرف تبسم فرماتے تھے، صرف تبسم فرماتے تھے۔ بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. दुनिया की जिंदगी इसमें इम्तहान है, दाएं बाएं देखिए हर तरफ कोई मुसीबत ज़दा होगा, घर में हंगामे हैं, कहीं आंसू हैं, मुसीबत ज़दा कितने मरीज हैं, साल हर साल से बिस्तर पर हैं, कितने लोग जेलों में बंद हैं, सालों से उन्होंने सूरज की रोशनी नहीं देखी, कितनी माएँ हैं उनकी जिगर के टुकड़े नौजवानी में छीन लिए गए, अल्लाह बताए कितने हैं जो परेशान हैं, मकरूज हैं, मुसीबत में हैं। जब आप दुनिया में परेशान लोगों को देखें तो तसल्ली हासिल करें, आफियत की दुआ करें उनके लिए भी अपने लिए भी, और अल्लाह का शुक्र अदा करें, और यकीनी तौर पर समझ लें कि दुनिया मोमिन के लिए कैद खाना है, आफतों की जगह है। यहाँ सुबह से शाम मालूम नहीं होता, घर के सब लोग जमा हैं, सेहत ठीक है, माल और औलाद की कसरत है, अचानक मौत, फ़ख्र व फाका, जुदाई और बीमारियां घेर लेती हैं। दुनिया की ज़िंदगी इम्तिहान के वास्ते ये मज़मून पढ़ा जा रहा है। किताब है बहुत मशहूर अरबी की, ला तहज़न का तर्जुमा, ये डॉक्टर आयब अलकरनी साहब की किताब है, इसका तर्जुमा गतरीफ शहबाज नदवी साहब ने किया। अल्लाह ताला उन सबको बरकत और उसके लिए सदका जारिया अता फरमाए। फरमाया कि उलमाए सलफ में अक्सर और पहले नस्ल के लोग गरीब और फकीर थे, न उनके पास अतिये थे, न शानदार मकानात, न गाड़ियाँ, न गुलाम, उसके बावजूद माशरे पर असरअंदाज हुए, इंसानियत को ज़बरदस्त फ़ायदे पहुँचाए। आगे फरमाया कि बहुत से आपको मिलेंगे जिनके पास आलमी डिग्रियाँ हैं, बहुत ऊँची ऊँची डिग्रियाँ, लेकिन अपने फहम और दीन के लिहाज से कोई शुमार नहीं, और बहुत से ऐसे लोग हैं जिनका इल्म और नॉलेज तो कम है लेकिन उसी को उन्होंने फ़ायदा और इस्लाह और तामीर का उबलता हुआ चश्मा बना दिया। अगर आप खुश रहना चाहते हैं, अब ये है मजमून, अगर आप खुश रहना चाहते हैं तो जैसी कुछ शक्ल और सूरत अल्लाह ने आपको दी, जिस ख़ानदान में पैदा किया, जो आवाज़ दी, अपने फहम और आमदनी के मायार पर खुश रहें। तारीख में बहुत लोग हैं जो कम पर राजी हुए और नाम कमाया। अता बिन रबाह अपने जमाने के सबसे बड़े आलिम थे, अपने जमाने के सबसे बड़े आलिम थे, और असल में वो आज़ाद किए हुए गुलाम थे, सियाफाम उनकी नाक चपटी सी थी और उनके सर पर बाल नहीं थे, और बहुत बड़े आलिम थे, असल बात इल्म की। अल-आमश अपने ज़माने के सबसे बड़े मुहद्दिस थे, ये भी आज़ाद करदा ग़ुलामों में थे, उनकी निगाह नज़र बहुत कमज़ोर थी, देखने में मोहताज, फ़कीर, फटे हाल मालूम हो, लेकिन अपने ज़माने के सबसे बड़े मुहद्दिस थे, नेकियां कमा कर ले गए। अम्बिया अलैहिस्सलाम की मिसाल देखिए, बहुत से अम्बिया ने बकरियाँ चराईं। दाऊद अलैहिस्सलाम लोहार थे, लोहे का पेशा था उनका। ज़करिया अलैहिस्सलाम बढ़ई थे, उनका लकड़ी का पेशा था। इदरीस अलैहिस्सलाम दर्जी थे, कपड़ों का उनका पेशा था। ये वो लोग थे जो खैरुल बशर और तमाम इंसानियत के वास्ते भेजे गए। शेख ने फरमाया कि आपकी कदर व कीमत आपकी सलाहियतें और नेक काम हैं कि आप नफ़ा पहुँचाएँ लोगों को, हुस्न अखलाक से काम लें। खूबसूरती, माल या घर वालों बच्चों में कुछ कमी हो गई तो उसमें अफसोस की कोई बात नहीं, जो अल्लाह दे उस पर खुश रही। इम्तहान का पर्चा है, थोड़ी देर को इम्तहान गाँव में आए हैं, और जितनी नेकियां कमाकर आखरत में ले जा सकते हो ले जाओ भाई, वहाँ जो चाहोगे मिलेगा। यहाँ तो 50-60 साल की ज़िंदगी है और बाद लोग जवानी में चले जाते हैं, वहाँ पर हमेशा हमेशा मिलियन बिलियन ट्रिलियन, वहाँ की ज़िंदगी ख़त्म नहीं होनी और जो मांगेंगे मिलेगा। तो असल वतन की तैयारी कर लो। तकलीफ़ें, मुसीबतें, आफतों से बचने का एक अमल, ये बहुत अहम अमल है, इसको इसकी किताब में देख लिया जाए, रिकॉर्ड कर लिया जाए और इसको मामूल बना लिया जाए। अनस बिन मालिक रदी अल्लाह अन्हो साहबी रसूल हैं सल्लल्लाहु अलैहि वसल्लम, इनकी एक दुआ है जो हज़रत मुफ्ती अब्दुर्रऊफ सखरवी साहब दामत बरकातों उन्होंने उसका किताबचा लिखा है। और वो उनको अता फरमाया मुफ्ती आजम मुफ्ती रफी उस्मानी साहब दामत बरकातहुम ने। और जो आदमी सुबह के वक्त ये दुआ करेगा उसको तकलीफ पहुंचाने पर कोई कादिर नहीं हो सकेगा। तो किस्सा ये हुआ कि एक जालिम हुक्मरान था हज्जाज बिन यूसुफ, उसने सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम के सहाबी अनस बिन मालिक रदी अल्लाह अन्हों को बुलाया बुरे इरादे से, और पकड़कर बुलाया और कहा कि मैं आपको बुरी तरह कत्ल करना चाहता हूँ। का काम ही यही था, अल्लाह के नेक बंदों को पकड़ पकड़ कर उसने तकलीफें पहुंचाई। तो उसने कहा मैं आपको बुरी तरह कत्ल करना चाहता हूँ। अनस बिन मालिक रदी अल्लाह अन्हों ने फरमाया कि अगर मैं तुम्हारी बात के सही होने का यकीन रखता तो अल्लाह को छोड़कर तुम्हारी इबादत करता और रसूल सल्लल्लाहु अलैहि वसल्लम के फरमान में शक करता कि उन्होंने मुझे एक दुआ सिखाई थी कि जो भी सुबह के वक्त ये दुआ करेगा उसको कोई तकलीफ नहीं पहुंचा सकता, और मैं आज सुबह ये दुआ पढ़ चुका हूँ, लिहाजा तू मेरा कुछ कर ही नहीं सकता। ये सुनकर हज्जाज यानी हैरत में रह गया, कहने लगा कि वो दुआ मुझे भी सिखा दे। तो इन्होंने फरमाया कि तुमको नहीं सिखाऊंगा, तुम उसके अहल नहीं हो। तो हज्जाज ने कहा अच्छा इनको जाने दो, छोड़ दिया। वहां से निकले तो दरबान ने कहा कि आप तो कई दिन से इनकी तलाश में थे और जब आप इनको पा लिया पकड़ कर ले आए तो फिर छोड़ क्यों दिया। तो बेचारा कहने लगा कि अल्लाह की कसम मैंने उनके कंधे पर दो शेर देखे बैठे हुए, और जब भी मैं उनसे बात करता था वो शेर मेरी तरफ लपकते थे जैसे मेरे ऊपर हमला करने वाले, तो अगर मैं उनके साथ कोई बुरा करता तो मेरा क्या हाल होता। फौरन छोड़ दिया, जाने दिया। जब अनस रदी अल्लाह अन्हु की वफात का वक्त आया तो उन्होंने वो दुआ अपने बेटे को सिखाई और ये फिर दुआ आगे किताबों में मुंतकिल होती हुई ये हम तक पहुंची है। ये अरबी में ये दुआ पढ़ी जाएगी, फिर उसका उर्दू में पढ़ा जाएगा, और जाहिर है इसको लिखना तो इस वक्त मुश्किल होगा लेकिन मुस्तनद किताबों में देख लिया जाए या इसको रिकॉर्ड करके बाद में लिख लिया जाए। बिस्मिल्लाहिर्रहमानिर्रहीम بسم الله وبالله بسم الله خير الأسماء بسم الله الذي لا يضر مع اسمه شيء في الأرض ولا في السماء بسم الله افتتحت وبالله ختمت وبه آمنت بسم الله أصبحت وعلى الله توكلت بسم الله على قلبي ونفسي بسم الله على عقلي وذهني بسم الله على أهلي ومالي بسم الله على ما أعطاني ربي بسم الله الشافي بسم الله المعافي بسم الله الوافي بسم الله الذي لا يضر مع اسمه شيء في الأرض ولا في السماء وهو السميع العليم الله الله ربي لا أشرك به شيئا الله أكبر الله أكبر الله أكبر الله أكبر وأعز وأجل مما أخاف وأحذر أسألك اللهم بخيرك من خيرك الذي لا يعطيه غيرك عز جارك وجل ثناؤك ولا إله غيرك اللهم إني أعوذ بك من شر نفسي ومن شر كل سلطان ومن شر كل شيطان مريد ومن شر كل جبار عنيد ومن شر كل قضاء سوء ومن شر كل دابة أنت آخذ بناصيتها إن ربي على صراط مستقيم وأنت على كل شيء حفيظ إن ولي الله الذي نزل الكتاب وهو يتولى الصالحين اللهم إني أستجير بك وأحتجب بك من كل شيء خلقته وأحترس بك من جميع خلقك وكل ما زرأت وبرأت وأحترس بك منهم وأفوض أمري إليك وأقدم بين يدي في يومي هذا وليلتي هذا وساعتي هذه في يومي هذا وليلتي هذه وساعتي هذه وشهري هذا. اتنے کا ترجمہ پڑھا جائے گا پھر آگے دعا پڑھی جائے گی. میں شروع اللہ کے نام سے بہت مہربان نہایت رحم والا ہے, میں حفاظت مانگتا ہوں اللہ کے نام کے ساتھ اور اللہ تعالیٰ کے ساتھ. میں اللہ کے ناموں میں سے بہترین نام سے حفاظت چاہتا ہوں. میں اللہ کے نام کے ساتھ حفاظت چاہتا ہوں جن کے نام کے ساتھ زمین اور آسمان میں کوئی چیز نقصان نہیں پہنچا سکتی. میں نے اللہ کے نام سے شروع کیا, اللہ ہی کے نام پر ختم کیا, اسی پر میں ایمان لایا, اللہ کے نام کے ساتھ میں نے صبح کی, اللہ ہی پر میں نے بھروسہ کیا, اللہ کے نام کے ساتھ حفاظت ہے, میرے دل اور جان کی، اللہ کے نام سے میری عقل اور ذہن کی حفاظت ہے، اللہ کے نام سے میرے اہل اور مال کی حفاظت ہے، اللہ کے نام سے حفاظت ہے ان سب نعمتوں کی جو میرے پروردگار نے مجھے عطا فرمائی، اللہ کے نام سے حفاظت ہے جو شفا دینے والا ہے، مصیبتوں سے بچانے والا ہے، پورا پورا دینے والا ہے، اللہ کے نام سے حفاظت ہے جس کے نام کے ساتھ زمین اور آسمان میں کوئی چیز نقصان نہیں پہنچا سکتی، وہی سننے والا اور جاننے والا ہے، اللہ اللہ میرا پروردگار ہے، میں اس کے ساتھ کسی بھی چیز کو شریک نہیں کرتا، اللہ سب سے بڑا ہے، 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 اللہ ہر اس چیز پر غالب اور بلند مرتبہ ہے جس سے میں خوف کھاتا ہوں اور ڈرتا ہوں، اے اللہ میں آپ سے آپ کی اس بھلائی کا سوال کرتا ہوں جو آپ کے سوا کوئی نہیں دے سکتا، آپ کا پناہ دیا ہوا عزت والا ہے، آپ کی تعریف بلند ہے، آپ کے سوا کوئی معبود نہیں، اے اللہ میں آپ کی اپنے نفس کے شر سے اور ہر حکمران کے شر سے اور ہر سرکش شیطان کے شر سے اور ہر ظالم اور سرکش اور ضدی کے شر سے اور ہر بری قسمت کے فیصلے کے شر سے اور ہر زمین پر چلنے والے کے شر سے جو آپ کے قبضے میں ہے، ان سب سے اے اللہ میں آپ کی پناہ لیتا ہوں، بے شک میرا رب سیدھے راستے پر چلنے سے ملتا ہے، اور اے اللہ آپ ہر چیز پر نگہبان ہیں، بے شک اے اللہ میں آپ کی پناہ چاہتا ہوں، آپ کو آڑ بناتا ہوں ہر اس چیز سے، میرا مددگار اللہ ہے جس نے کتاب نازل کی، وہی نیکوں کا مددگار ہوتا ہے، جو چیزیں آپ نے پیدا کی ہیں، اور میں آپ کی حفاظت میں آتا ہوں آپ کی ساری مخلوق سے اور ہر اس چیز سے جس سے آپ نے پیدا کیا اور وجود بخشا، میں ان سب سے آپ کی حفاظت میں آتا ہوں، اور اے اللہ اپنا معاملہ آپ کے سپرد کرتا ہوں، اور میں اپنے آگے کرتا ہوں اس دن، اس رات، اس گھڑی اور اس مہینے میں. اب آگے سورہ اخلاص 6 مرتبہ پڑھی جاتی ہے کہ میں سورہ اخلاص کو اپنے آگے رکھتا ہوں اور سورہ اخلاص کو اپنے پیچھے رکھتا ہوں اور سورہ اخلاص کو اپنے دائیں طرف رکھتا ہوں، سورہ اخلاص کو اپنے بائیں طرف رکھتا ہوں اور سورہ اخلاص کو اپنے اوپر رکھتا ہوں اور اپنے نیچے کی طرف رکھتا ہوں. پھر اس کے بعد آیت الکرسی پڑھی جاتی ہے، اور اللہ لا الہ الا هو الحی القیوم لا تأخذه سنة ولا نوم له ما في السماوات وما في الارض من ذا الذي يشفع عنده الا باذنه يعلم ما بين ايديهم وما خلفهم ولا يحيطون بشيء من علمه الا بما شاء وسع كرسيه السماوات والارض ولا يؤوده حفظهما وهو العلي العظيم. اللہ وہ ہے جس کے سوا کوئی معبود نہیں، ہمیشہ زندہ رہنے والا، پوری کائنات سنبھالے ہوئے ہے، نہ ان کو کبھی اونگ آتی ہے اور نہ نیند، آسمانوں میں جو کچھ ہے وہ بھی، زمین میں جو کچھ ہے وہ بھی، سب اسی کا ہے، کون ہے جو اس کے حضور اس کی اجازت کے بغیر کسی کی سفارش کر سکے، وہ تمام بندوں کے تمام آگے پیچھے کے حالات کو خوب جانتے ہیں، اور وہ لوگ اس کے یعنی اللہ کے علم کی کوئی بات اپنے علم کے دائرے میں نہیں لا سکتے سوائے اس بات کے جسے وہ خود چاہے. اس کی کرسی نے سارے آسمانوں اور زمین کو گھیرا ہوا ہے اور ان دونوں کی نگہبانی سے اسے ذرا بھی بوجھ نہیں ہوتا، وہ بڑا عالی مقام صاحب عظمت ہے. اس کے بعد بسم اللہ الرحمن الرحیم سورہ آل عمران کی آیت نمبر 18 یہ پڑھی جاتی ہے 7 مرتبہ، شہید اللہ انہ لا الہ الا ہو والملائکت و اولو العلم قائما بالقسط لا الہ الا ہو العزیز الحکیم. اللہ نے خود اس بات کی گواہی دی، فرشتوں اور اہل علم نے بھی، کہ اس کے سوا کوئی معبود نہیں جس نے انصاف کے ساتھ کائنات کا انتظام سنبھالا ہوا ہے، اس کے سوا کوئی عبادت کے لائق نہیں جس کا اقتدار بھی کامل ہے اور حکمت بھی کامل ہے. اس سورہ آل عمران کی آیت نمبر 18 یہ 7 مرتبہ پڑھی جاتی، اور آخر میں وَنَحْنُ عَلَى مَا قَالَ رَبُّنَا مِنَ الشَّاهِدِينَ، ہمارے پروردگار نے جو فرمایا ہے ہم اس پر گواہ ہیں، اور سورہ توبہ کی آخری آیت یہ پڑھی جاتی ہے، فَإِن تَوَلَّهُ فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ. جہاں جہاں عزیز و اقارب رہتے ہیں اور جہاں جہاں ہنگامے اور پریشانیوں کا خطرہ رہتا ہے، تو روزانہ یہ دعا پڑھی جائے، انس بن مالک رضی اللہ عنہ کی دعا، اور آج یہ پوری دعا اللہ کی فضل سے پڑھی گئی ہے. اس دعا کی چھوٹے چھوٹے یعنی بعض روایتوں میں کا کم الفاظ کے ساتھ بھی آئی ہے جو دعاؤں کے کارڈ میں لکھی ہوتی ہے، تو دعاؤں کا معمول بنایا جائے، دعاؤں کا معمول بنایا جائے. اب اگلا سبق ہے نجات المسلمین، یعنی گناہوں کا کفارہ. حضرت مفتی محمد شفیع صاحب رحمت اللہ علیہ، معروف القرآن کے مؤلف، انہوں نے ایک چھوٹا سا رسالہ لکھا، اس میں ایسی روایتیں جمع کی جن سے گناہوں کا کفارہ ہو جاتا ہے، گناہوں کا کفارہ ہو جاتا ہے. ایک روایت یہ جمع کی، یہ عبداللہ ابن عباس رضی اللہ عنہ سے روایت ہے کہ مسافر جب بیمار پڑتا ہے اور اپنے دائیں بائیں اور آگے پیچھے نظر ڈالتا ہے اور اس کو کوئی اپنا جاننے پہچاننے والا نظر نہیں پڑتا. بیچارہ سفر پر جا رہا تھا، بیمار ہو گیا، کوئی تیمارداری دیکھنے والا نہیں، دائیں دیکھا بائیں دیکھا کچھ نظر نہیں آیا، کوئی پہچان کر، تو اس وقت اللہ تعالیٰ اس کے اگلے پچھلے سب گناہ معاف فرما دیتا صرف دیکھنے پر. کنز العمال میں یہ الفاظ ہیں کہ مسافر کی موت شہادت کی موت. سفر میں کوئی مسلمان موت کے قریب ہو اور دائیں بائیں نظر ڈالتا اور اپنے کسی رشتہ دار کو نہیں پاتا اور اپنے اہل و عیال گھر والوں کو یاد کر کے ٹھنڈی سانس بھرتا ہے، موت کے قریب ہے، کوئی آدمی موجود نہیں، ٹھنڈی سانس بھرتا ہے ادھر ادھر دیکھ کے، تو ہر سانس پر اللہ تعالیٰ اس کے 2 کروڑ گناہ معاف کر دیتے ہیں اور 2 کروڑ نیکیاں لکھی جاتی ہیں ہر سانس پر، اور اس کی روح نکل جائے تو اس پر شہیدوں کی مہر لگا دی جاتی. یہ طبرانی نے موجم کبیر میں اور اس طرح دوسری کتابوں میں بھی ہے، اور اس کو مفتی شفیع صاحب رحمۃ اللہ علیہ نے نجات المسلمین اپنے رسالے میں نقل فرمایا. اللہ کے یہاں دینے میں کوئی کمی نہیں ہے، بخشش کے بہانے ہیں، بہانے بہانے سے مغفرت فرما دیتے. ایک صفت انہوں نے لکھی حضرت نے کہ مسلمانوں کا اخلاص کے ساتھ باہمی مصافحہ. ابو یعلی انہوں نے اپنی مسند میں لکھا، ابن سنی انہوں نے عمل یوم واللیلہ انہوں نے لکھا یہ روایت کہ اللہ کے 2 بندے جو آپس میں صرف اللہ کے واسطے محبت رکھتے ہوں، جب آپس میں مصافحہ کریں اور رسول صلی اللہ علیہ وسلم پر درود بھیجیں تو ایک دوسرے سے علیحدہ ہونے سے پہلے ان کے اگلے پچھلے گناہ معاف کر دیے جائیں گے. مصافحہ کرنے سے گناہ معاف ہو رہے ہیں، اس مختصر سے عمل کا اتنا بڑا ثواب. اور فرمایا کہ محض رسم کے طور پر ہاتھ نہ رکھنا ہو بلکہ اس ثواب کا اعتقاد کر کے سنت کے مطابق مصافحہ کرے. اور حضرت نے لکھا مصافحہ کے وقت بعض روایات میں یغفر اللہ لنا ولکم پڑھنا، اور بعض میں ربنا آتنا فی الدنیا حسنتوں فی الآخرت حسنتوں والی دعا وقنا عذاب النار، یہ دعا پڑھنا یہ معصور ہے، اور اس کے بعد درود شریف پڑھنا. یعنی ملاقات اور مسافے کو بھی عبادت بنا لیا اور وہاں پہ گناہ بخشوا لیا، وہاں پر گناہ بخشوا لیا. اللہ تعالیٰ نے نیکیاں کمانے کی توفیق عطا فرمائے. مومن کا کسی حال میں گھاٹا نہیں، مومن کا ہر حال میں نیکیاں کماتا چلا جائے، نیکیاں کماتا چلا جائے. اللہ اللہ والوں کی مقبولیت کے راز، مفتی محمد سلمان صاحب کی ایک کتاب ہے، اس میں ملفوظات ہیں. حضرت نے لکھا مقبولیت کی صفات میں سب سے اہم صفت تواضع اور انکساری ہے، یعنی ہمبلنس، اپنے آپ کو کچھ نہیں سمجھنا، دل سے اپنے آپ کو کمتر سمجھتا رہے، ہر وقت عاجزی کا مظاہرہ کرے. قرآن شریف میں اللہ کے خاص بندے، رحمان کے خاص مقرب بندوں کی صفات بیان کرتے ہوئے، سورہ فرقان کا آخری رکوع ہے، سب سے پہلے یہ صفت بیان کی گئی رحمان کے خاص بندوں کی کہ وَعِبَادُ الرَّحْمَنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا، رحمان کے خاص بندے تو وہ ہیں جو چلتے ہیں زمین پر دبے پاؤں، زمین پر عاجزی کے ساتھ چلتے ہیں، ان کو چلتے ہوئے دیکھنے سے ہی پتہ چل گیا کہ یہ اللہ کے ولی ہیں. ان کی چال ڈھال سے تواضع اور عاجزی کی شان نمایاں ہوتی. یہ نہ ہو کہ ہمارا چلنا پھرنا اکڑ کر شان سے जोर जोर की आवाजें निकालते हुए इधर देखा उधर देखा, तो इस तरह ना हो बल्कि आजजी के साथ नीचे निगाह करते हुए दबे पांव चले जाए। हदीस शरीफ में आया, मिश्कात शरीफ में है, मन तवाबा लिल्लाह रफ़अहुल्लाह, जो आदमी अल्लाह की रज़ा के लिए अपने आप को कमतर समझता है अल्लाह ताला उसको सरबुलंदी और इज्जत से सरफराज फरमाते। इब्ने माजा में रवायत है कि एक मर्तबा आप सल्लल्लाहु अलैहि वसल्लम शदीद गर्मी के दिन बकीय की तरफ तशरीफ ले चले, लोग आप सल्लल्लाहु अलैहि वसल्लम के पीछे चल रहे थे, सहाबा की एक जमात पीछे पीछे आ रही। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने पीछे जूतों की आवाज़ सुनी तो आपने उसे अपनी तौकीर का जरिया समझा, यानी लोग इज्जत के वास्ते पीछे पीछे आ रहे हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम फौरन बैठ गए, हजरात सहाबा रदी अल्लाह अन्हु को आगे बढ़ा दिया, ताकि उनको आगे बढ़ा दिया। ये आप सल्लल्लाहु अलैहि वसल्लम की तवाज़ो थी। अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह अन्हु फरमाते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ज़मीन पर बेतकल्लुफ बैठ जाते, ज़मीन पर बैठकर खाना नोश फरमाते, बकरियों को खुद बांध देते और ग़ुलाम की दावत भी कबूल फरमा लेते थे। और दूसरी जगह रवायात मिलेंगी कि बकरी का दूध खुद निकाल लेते, बाजार से सौदा ले आते कपड़े में बांध कर, अपना जूता खुद मुरम्मत कर लेते वगैरह वगैरह, घर के काम काज में मदद कर देते। और यही सिफत सहाबा में नज़र आएगी। सिद्दीक़ अकबर रदी अल्लाह अन्हु, उनकी तवाबो जब खलीफा बनने से पहले महल्ले वालों की खिदमत किया करते थे और महल्ले वालों की बकरियों का दूध निकालते थे, जब आप खलीफा बन गए तो महल्ले की एक बच्ची ने कहा कि अब अबू बकर हमारे जानवरों का दूध कहाँ निकालेंगे, अब तो मशगूल हो गए। अबू बकर रदी अल्लाह अन्हु को मालूम हुआ तो उन्होंने कहा, क्यों नहीं, मैं अब भी तुम्हारे लिए बकरी का दूध निकाल दिया करूँगा, मेरे साबका अखलाक में कोई तब्दीली नहीं होगी, खलीफा हैं लेकिन वक्त पर आके लाओ भाई बकरी का दूध निकाल कर खिदमत करके चले। फारूक आजम रदी अल्लाह अन्हु ऐसा कपड़ा पहनते थे, अमीरुल मोमिनीन है, आधी से ज्यादा दुनिया पर हुकूमत है, ऐसा कपड़ा पहनकर खुतबा दे रहे हैं, उसमें पेवन लगे हुए हैं, पैचेस चमड़े के आधे दर्जन एक दर्जन पैचेस लगे हुए हैं, खुद बाजार में घूमते, लोगों को उनकी गलतियों पर समझाते, और कहीं खजूर की गुठलियां या सूत यानी धागा वगैरह पड़ा हुआ मिलता तो उसको उठा लेते, किसी के घर में डाल देते ताकि घर वाले उससे फायदा उठाएं, खिदमत कर रहे हैं बाजारों में। उमर रदी अल्लाह अन्हु मुल्क शाम तशरीफ ले गए, रास्ते में एक पानी की छोटी सी कनाल अबूर करने की पार करने की जरूरत पेश आई। उमर रदी अल्लाह अन्हु बिला तकल्लुफ अपनी सवारी से उतर गए, मोजे उतार कर हाथ में ले लिए, अपने ऊंट की नकील पकड़कर पैदल दरिया के अंदर से पार हो गए। ये मंजर देखकर अबू उबैदा रदी अल्लाह अन्हु ने फरमाया कि अमीरुल मोमिनीन आपने बहुत हैरतनाक अमल किया, यहाँ के लोग तो तसव्वुर ही नहीं कर सकते कि मुल्क का बादशाह इस तरह से पानी को पार करेगा। उमर रदी अल्लाह अन्हु ने अबू उबैदा से फरमाया कि काश ये बात कोई और कहता, अल्लाह बात यह है कि तुम लोगों में सबसे कमतर और जलील थे, फिर अल्लाह ने अपने दीन इस्लाम के जरिए इज्जत बख्शी, अब इस्लाम के अलावा क्यों किसी और चीज में अपनी इज्जत ढूंढ रहे हो, इस्लाम के अलावा किसी और चीज में क्यों अपनी इज्जत ढूंढ रहे हो। तो ये एक होता है इल्म और फिर होता है उस पर अमल, इल्म और अमल जुड़वा भाई है। इल्म आता है तो अमल को आवाज देता है कि भाई मैं आ गया, कहाँ हो तुम, तो अमल भी अगर आ जाए और अमल करने लगे तो इल्म भी बाकी रहता है, वरना अगर अमल नहीं आया तो इल्म भी रुखसत हो जाता। और इल्म और अमल के बाद एक चीज आई इखलास, ये तीन चीजें हैं इल्म अमल और इखलास। इसीलिए इन नमल अमाल बिन्नियात को दीन का एक तहाई बताया गया कि एक तहाई इल्म तो इसके अंदर है इखलास नीयत में अल्लाह के वास्ते। गुनियतुत्तालिबीन में इखलास का सबक है, उन्होंने मुख्तलिफ बुजुर्गों के अकवाल लिखे हैं, फरमाया कि जब तक लोग अपने इखलास में इखलास देखते रहेंगे उनका इखलास खुद इखलास का मोहताज रहेगा। अल्लाह अकबर। एक इखलास की एक निशानी ये बताई कि आम लोगों की तरफ से तारीफ हो या मजम्मत, यानी प्रेजेज हो या क्रिटिसिज्म, دونوں اس کے لیے برابر ہوں۔ اخلاص وہ ہے جس میں نفس کا کوئی حصہ کسی حال میں نہ ہو، یہ عوام کا اخلاص ہے۔ خاص لوگوں کا اخلاص یہ ہے کہ خود بخود ان سے اچھے اعمال صادر ہوتے ہوں، بغیر ارادہ ان سے اطاعت ظہور پذیر ہوتی ہو۔ پھر فرمایا کہ ہر مخلص کے لیے اپنے اخلاص کو دیکھنا اخلاص کا نقصان ہے۔ جب اللہ کسی کے اخلاص کو پسند فرما لیتے ہیں تو اس کی نظر سے اس کے اخلاص کو گرا دیتے ہیں۔ پھر فرمایا ایک بزرگ نے کہ ریا کی پہچان صرف مخلص کو ہی ہوتی ہے۔ پھر فرمایا کہ خالق کی طرف ہمیشہ دیکھتے رہنے سے مخلوق کی طرف نظر کرنے کو بھول جانا، یہ اخلاص ہے۔ پھر جنید بغدادی رحمۃ اللہ علیہ کا قول لکھا گیا کہ اخلاص کیا ہے؟ یہ اللہ اور بندے کے درمیان ایک راز ہے، ایک سیکرٹ ہے۔ اللہ اور بندے کے درمیان ایک سیکرٹ ہے جس سے نہ فرشتہ واقف ہے کہ اس کو لکھ سکے، نہ شیطان جانتا ہے کہ اس کو بگاڑ سکے، اور نہ خواہش نفس اس سے واقف ہے کہ اس کو حق سے موڑ سکے۔ فرمایا گیا کہ نفس کے لیے سب سے زیادہ مشکل کیا چیز ہے؟ جواب اخلاص۔ اس لیے کہ نفس کو اس سے کچھ حصہ نہیں ملتا، نفس کو اس کے مزے کا کچھ حصہ نہیں ملتا۔ تو یہ اللہ اور بندے کے درمیان ایک راز ہے جس سے نہ تو فرشتہ واقف ہے کہ اس کو لکھ سکے، نہ شیطان جانتا ہے کہ اس کو بگاڑ سکے، نہ خواہش نفس اس سے واقف ہے کہ اس کو حق سے موڑ سکے۔ اللہ پاک ہمیں اخلاص عطا فرمائے اور اخلاص کے ساتھ دین کی محنت کرنا نصیب فرمائے۔ اللہ اکبر۔ مولانا پالن پوری صاحب کا مضمون ہے، حضرت نے ایمان مفصل اس کی تشریح فرماتے ہوئے حضرت نے مضامین ارشاد فرمائے، آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ و الیوم الآخر و القدر خیرہ و شرہ من اللہ تعالی و البعث بعد الموت۔ آمنت باللہ، دنیا میں جتنی ذاتیں ہیں ان کا یقین دل سے نکل جائے، اللہ پاک کا یقین دل کے اندر آ جائے، ملک و مال، سونا چاندی، روپیہ پیسہ، اس کا یقین دل سے نکل جائے، اللہ کا یقین دل میں آ جائے، یہ ہے اللہ پر ایمان لانا۔ اس میں دو کام کرنے پڑیں گے۔ ایک کام یہ ہے کہ بار بار اللہ کی بڑائی بیان کرنا اور سننا، جتنا بولیں گے اور سنیں گے اتنا اللہ کا یقین آئے گا۔ دوسری چیز ہے قربانی، جتنی قربانی دی جائے گی تو چیزوں کا یقین دل سے نکلے گا اور اللہ کا یقین آتا جائے گا۔ اگلا اس میں اگلی بات ہے، وملائکتی ہی، ایمان لایا فرشتوں پر۔ مطلب یہ ہے کہ جتنا ظاہری نظام دنیا کا ہے، ملک کا، گھر کا، کاروبار کا، سارے ظاہری نظاموں پر ہمارا یقین ہے، تین سسٹم، اور جو فرشتوں والا چھپا ہوا نظام ہے اس پر ہمارا یقین آئے۔ ظاہری نظام ہاتھوں میں چاہے کم ہو، لیکن اگر فرشتوں والا غیبی نظام آپ کی حمایت میں ہے تو زندگی بن جائے گی۔ فرعون اور قارون اور حامان اور نمرود، ان کے پاس ظاہری نظام تھا مگر اللہ کا غیبی نظام ان کے خلاف تھا، تو نتیجہ برا نکلا۔ لوط علیہ السلام، ابراہیم علیہ السلام اور دوسرے نبیوں اور ان کے ماننے والوں کے پاس ظاہری نظام بہت کمزور تھا، لیکن اللہ کا غیبی نظام ان کی حمایت میں تھا تو ان کی زندگی بن گئی۔ تو اصل بات کیا ہے کہ ظاہری نظام پر یقین نہ ہو اور غیبی نظام پر یقین آئے۔ آمنت باللہ و ملائکتہ، ایمان میں طاقت پیدا ہو، اعمال اچھے ہوں، تو پھر اللہ کا غیبی نظام حمایت میں آئے گا۔ تیسری بات بتائی، آمنت باللہ و ملائکتہ و کتبہ، جتنے علوم انسانیہ ہیں ان سے یقین ہٹ کر علوم الہیہ پر یقین آ جائے۔ انسانوں کے علوم کیا ہیں؟ سونے چاندی، مال و ملک سے یوں ہوگا، یہ انسانوں کے علم ہے۔ اور علم الہی کیا ہے؟ کہ نماز سے کامیابی ہوگی، روزے سے کامیابی ہوگی، تقویٰ سے کامیابی ہوگی، دعا سے قبولیت ہوگی، اعمال سے فائدہ ہوگا، قربانی سے مدد ہوگی، یہ اللہ کے علوم۔ کس عمل پر برا نتیجہ نکلے گا، کس عمل پر اچھا نتیجہ نکلے گا؟ تو جب اللہ والے علوم پر ہمارا عمل ہوگا تو آسمان سے زندگیاں بنانے کے فیصلے آئیں گے۔ اور آگے فرمایا، ورسولی ہی، شخصیت، किसी का इत्तबा करना है, शख्सियत रसूलों की है, नबियों की नकल उतारनी है, आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम की हमें नकल उतारनी है, हर बात मानने में हमारी कामयाबी है। और वल यौमिल आखिर, आज के दिन का यकीन दिल से निकाला जाए, आखरत के दिन का यकीन लाया जाए। हम और आप जो कुछ करें क़यामत के दिन को सामने रख कर करें, आज को सामने रख कर ना करें, क़यामत को सामने रखें कि अगर अल्लाह का हुक्म टूट गया तो क़यामत में अल्लाह के सामने जाना पड़ेगा और हिसाब देना पड़ेगा। कुरान शरीफ में फरमाया, इक़्रा किताबक कफ़ा बिनफ्सिकल यौम अलैका हसीबा, सूरह इसरा में फरमाया कि अपना रजिस्टर तुम खुद ही पढ़ लो और अपना हिसाब तुम खुद ही कर लो, देख लो जो भी लाए हो। आज हमें जो करना है क़यामत के दिन को सामने रख कर करना है कि वहाँ रुसवाई और जिल्लत ना हो। वल्क़द्र खैरही व शर्रही मिनल्लाहि तआला, इंसान के ऊपर तकलीफ़ वाले हालात और राहत वाले हालात जो भी आते हैं अल्लाह की तरफ से, उसके अंदर अपनी मर्जी को छोड़ना और अल्लाह की मर्जी पर चलना है। जो भी हाल आया, चाहे खुशी का या गम का, वो हाल तो ख़त्म हो जाएगा, लेकिन उस हाल के अंदर जो अच्छा या बुरा अमल किया वो बाकी रहेगा और उसका असर कब्र में, हशर में, जहन्नम में जाहिर होगा। इसलिए हालात से ना तो घबराइए और ना तो इतराइए। अच्छे हालात में इतराना नहीं, कोई शेखी नहीं मारना, और बुरे हालात में घबराना नहीं। अगर अच्छे हों या बुरे हालात, अल्लाह के हुक्म को पूरा कर दिया तो आमाल हमेशा बाकी रहेंगे, क़यामत के दिन जन्नत के अंदर ले जाकर राहतें मिलेंगी, उन्हीं आमाल पर मिलेंगी। कहा जाएगा, इन्नमा तुजज़ौनमा कुन्तुम तअमलून, जो तुमने अमल किया था ये उसी का बदला है। वल्बासी बादल मौत, मरने के बाद दोबारा जिंदा होने का यकीन दिल में आ जाए, ये हैं ईमानियात की बातें। इनको बार बार बोलना और सुनना, उनसे यकीन बढ़ेगा, ईमान बढ़ेगा। हजरत ने फरमाया कि सोने और आराम की जगह कब्र है, और ऐश व आराम के साथ खाने पीने और ज़िंदगी गुजारने की जगह तो जन्नत है। दीन का काम खूब करने की जगह ये दुनिया है, इनामात लूटने की जगह आखरत है। तो अल्लाह पाक हम सबको उसकी तौफीक अता फरमाए। हज़रत उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह, उनका इंतकाल होने लगा, आधी दुनिया पर हुकूमत है और बादशाह वक्त हैं, इंतकाल होने लगा तो उनके खादिम ने कहा कि हज़रत, आपने कफ़न के लिए जो दाम दिए हैं उनका बहुत मामूली कपड़ा आया है। उनको किसी ने जहर दे दिया था, उसके बाद बीमार रह के इंतकाल फरमाया। तो उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह ने एक मामूली सा कफ़न मंगवाया, तो कहने लगे कि ये बहुत मामूली कपड़े का है, अगर चाहें तो कुछ इजाफा फरमा दें। फरमाया कि वो कपड़ा मेरे पास लाओ। थोड़ी देर कपड़े को देखा, फिर फरमाया कि अगर मेरा रब मुझसे राज़ी है तो इससे बेहतर कफ़न मुझे फौरन मिल जाएगा, और अगर मेरा रब मुझसे नाराज़ है तो कफ़न जो भी होगा वो ज़ोर से हटा दिया जाएगा और उसके बदले में जहन्नम की आग का कफ़न होगा। फिर फरमाया कि मुझे बैठाओ। फिर फरमाया कि ऐ अल्लाह, आपने मुझे जिन चीज़ों के करने का हुक्म दिया मुझसे तामील नहीं हो सकी, और आपने जिन चीज़ों को मना फरमाया मुझसे उनमें नाफरमानी हुई, लेकिन ला इलाहा इल्लल्लाह। एक रिवायत में है कि उन्होंने इंतकाल के वक्त सबको अपने पास से हटा दिया, फरमाया कि यहाँ कोई नहीं रहो, चले जाओ। सब लोग बाहर चले गए और दरवाज़ों के दर्जों में से, यानी छोटी से सुराख में से देखने लगे कि अंदर क्या हो रहा है। तो फरमा रहे थे कि बहुत मुबारक है ऐसे लोगों की आमद जो न इंसान है न जिन, बहुत मुबारक है ऐसे लोगों की आमद जो न इंसान है न जिन। फिर सूरह कसस के आखिरी रुकू की आयत पढ़ी, तिलकत दारुल आखिरा, यहाँ से शुरू होती है वो आयत, और उसमें मफहूम है कि ये आखरत का घर हम उन लोगों के लिए तैयार करते हैं जो दुनिया में बड़ाई नहीं चाहते ना फसाद करना चाहते। ला इलाहा इल्लल्लाह के बाद इंतकाल फरमाया। एक बुजुर्ग कहते हैं, मैंने अल्लाह ताला से दुआ की, ये फजाइल सदकात में हजरत शेख ने ये मजामीन लिखे हैं, और मौत की याद इलहदा से एक रिसाला आता है शेख ज़करिया रहमतुल्लाह अलैह का, उसमें ये किस्से हैं। एक बुजुर्ग फरमाते हैं, मैंने अल्लाह से दुआ की कि मुझे कब्रिस्तान वालों का हाल दिखा दीजिए। एक रात देखा कि गोया क़यामत कायम हो गई, लोग अपनी अपनी कब्रों से निकलने लगे। उनको मैंने देखा कोई सुंदस पर, को बहुत आला किस्म का रेशम है उस पर सो रहा है, कोई रेशम पर है, कोई ऊंचे ऊंचे तख्त पर है, कोई फूलों पर है, कोई हंस रहा है, कोई रो रहा है। मैंने कहा, या अल्लाह, अगर ये सब एक ही हाल में होते तो कितना अच्छा था। एक आदमी ने उन मुर्दों में से कहा, जवाब दिया कि देखो, ये आमाल के फर्क की वजह से है। सुंदस वाले तो अच्छी आदतों वाले हैं, यानी उसने अखलाक वाले, और रेशम वाले शुहदा हैं, और फूलों वाले कसरत से रोजा रखने वाले हैं, और ये लोग जो यहाँ हंस रहे हैं ये दुनिया में तौबा करने वाले थे, और जो लोग यहाँ पर रो रहे हैं ये दुनिया में गुनहगार थे, और आला मर्तबे वाले जो हैं, जो ऊंचे तख्त पर हैं, ये वो लोग हैं जो अल्लाह ताला की वजह से आपस में मोहब्बत रखते थे। अल्लाह पाक हमें ये मोहब्बत अल्लाह के वास्ते नसीब फरमा दे। इसमें मुल्ला अली कारी रहमतुल्लाह ने लिखा है कि अल्लाह वाली मोहब्बत में ना कोई गर्ज होती है, ना अरब होती है, ना कोई बदला होता है, ना कोई दिल की दुनियावी ख्वाहिश होती है, ना कोई जिस्मानी लज्जत की ख्वाहिश होती है, कोई नफसानी ख्वाहिश नहीं। अल्लाह के वास्ते फरिश्तों की तरह एक दूसरे से मोहब्बत करना और मखलूक की खैरख्वाही करना, कैसे हर इंसान, हर मखलूक कामयाब हो जाए, हर एक कामयाब हो जाए। जजाउल आमाल में हकीमुल उम्मत ने एक मुनाजात, एक दुआ लिखी है, का तर्जुमा दुआ के वास्ते फरमाया कि ऐ बादशाह, ऐ अल्लाह, हमारे गुनाह माफ़ फरमा, हम गुनहगार हैं और आप माफ़ फरमाने वाले हैं, आप भलाई करने वाले हैं, हमने बुराई की हैं, बुराइयां की हैं, वाकई हमने बेअंदाज़ा और बेहद कसूर किए हैं। ऐ अल्लाह, बहुत से साल हम गुनाहों की फ़िक्र में फिरते रहे, आखिरकार शर्मिंदा होकर उस फिक्र से फिर गए हैं। ऐ अल्लाह, हम हमेशा नाफरमानी और गुनाह में मुब्तला रहे और हम नफ्स और शैतान के नज़दीक भी रह चुके। ऐ अल्लाह, हम दिन और रात गुनाहों के अंदर मुब्तला रह चुके और अवामिर व नवाही से भी गाफिल रह चुके। और ऐ अल्लाह, हम बग़ैर गुनाह के, हमारे ऊपर कोई वक्त नहीं गुजरा, हुजूर दिल के साथ मैंने कोई इबादत नहीं की, मगर आपके दरवाजे पर भागा हुआ गुलाम वापस आया इस हाल में कि गुनाह से अपनी आबरू खराब की। और ये बंदा आपकी मेहरबानी से गुनाहों की माफ़ी की उम्मीद रखता है, इसलिए कि खुद आपने इरशाद फरमाया कि ला तकनकू, यानी मेरे बंदो, ना उम्मीद मत हो। ऐ अल्लाह, आपकी मेहरबानियों का समुंदर बे इंतहा है, इन्फिनिट, और आपकी रहमत से सिर्फ शैतान ही नाउम्मीद होगा, ऐ अल्लाह, नफ्स और शैतान ने मेरी नेकी के रास्ते में डाका मारा, अब मेरे लिए मगफिरत का कोई चारा नहीं इल्ला ये कि आपकी रहमत मेरे लिए शिफात चाहने वाली है, और मैं उम्मीद रखता हूँ कि आप मुझे गुनाहों से पाक फरमा देंगे कबल इसके कि आप मुझे कब्र में मट्टी कर दें। और ऐ अल्लाह, जिस दम में आप मेरी जान को बदन से अलहदा फरमाएंगे उस वक्त आप मुझे ईमानी नूर के साथ दुनिया से ले जाएं। सुबह शाम मुनाजात और दुआएं अरबी में और अपनी जबान में और दिल में अल्लाह पाक से मांगते रहना। हदीस शरीफ में आया कि ला इलाहा इल्लल्लाह कहने वालों पर उनकी कब्रों में और कब्रों से उठने में कोई वहशत नहीं होगी, गोया कि मैं कलमा पढ़ने वालों को देख रहा हूँ कि वो अपने सरों से मट्टी झाड़ रहे हैं और कह रहे हैं, सब तारीफें उस अल्लाह के लिए हैं जिसने हमसे गम को दूर किया। और ला इलाहा इल्लल्लाह कहने वालों पर ना तो मौत के वक्त वहशत होगी और ना कब्र में। एक हदीस शरीफ में आया कि जन्नत की चाबियां ला इलाहा इल्लल्लाह की गवाही देना है, जन्नत की चाबियां ला इलाहा इल्लल्लाह की गवाही देना है। दरूद शरीफ पढ़कर अपने लिए, अजीज व अकारीब के लिए, पूरी उम्मत के लिए दुआ फरमाएं, और अल्लाह पाक हर तरह के फितनों से, मुश्किलात से हिफाजत रखे। हमारी बहन के शौहर गुज़िश्ता जुमे को एक हादसे में इंतकाल कर गए, दुआ फरमाए अल्लाह ताला मरहूम की मगफरत फरमाए, जन्नतुल फिरदौस में उनको अता फरमाए और तमाम लाहिक लवाहिकीन को सब्र जमील अता फरमाए। بسم الله الرحمن الرحيم الحمد لله رب العالمين اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات. اللهم اهد الناس جميعا، اللهم أصلح أحوال المسلمين في كل مكان، اللهم لا تفرق جمعنا هذا إلا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور، برحمتك يا عزيز يا غفور. ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم برحمتك نستغيث، يا أول الأولين ويا آخر الآخرين ويا ذا القوة المتين ويا راحم المساكين ويا أرحم الراحمين. اے اللہ پوری امت کے گناہوں کی مغفرت فرما دیجئے، اے اللہ پوری امت کو ہدایت عطا فرما دیجئے، اللہ پوری امت کو یا اللہ مشکلات پریشانیوں سے نکال لیجئے، اے اللہ ہدایت کی ہوائیں چلا دیجئے، اے اللہ سب کو علم نافع عطا فرما دیجئے، اے اللہ اس علم پر عمل کی توفیق عطا فرما دیجئے، اے اللہ اس عمل میں اخلاص عطا فرما دیجئے، اے اللہ وہ سب اچھی صفات عطا فرما دیجئے جن سے آپ راضی ہو جائیں، اے اللہ تمام بری صفات ہم سے دور فرما دیجئے، اے اللہ اخلاص اکرام تواضع توحید یقین توکل رضا بالقضاء عطا فرمائیے، اے اللہ عجب اور کبر اور برے اخلاق سے ہمیں بچا لیجئے، اے اللہ آپ کی جتنی رحمتیں برکتیں اترتی ہیں یا اللہ خانہ کعبہ میں اور روضہ مبارک میں حرمین شریفین میں مساجد میں رات کے آخری پہر میں رمضان اور حج میں، اے اللہ جہاں جہاں آپ کی رحمتیں اترتی ہیں اے اللہ وہ رحمتیں برکتیں ہمیں بھی عطا فرما دیجیے، اے اللہ ہماری گھر والوں کی اور جو پاس پڑوس ہیں جو عزیز و اقارب ہیں دنیا میں جتنے مسلمان ہیں اے اللہ سب کی حفاظت فرمائیے، آگے پیچھے دائیں بائیں سے اے اللہ حفاظت فرمائیں، اے اللہ دشمنوں سے مصیبتوں سے آفتوں سے بیماریوں سے اے اللہ تکلیفوں سے حفاظت عطا فرمائے، سب کو شفایابی صحت اور آسان رزق عطا فرمائے، اے اللہ اپنی عبادت بہت اچھے طریقے سے کرنے کی توفیق عطا فرمائے، اے اللہ ہر وقت کا ذکر اور شکر اور اچھی نیتیں اور دعائیں عطا فرما دیجیے، اے اللہ نیک عمل کرنے کی توفیق عطا فرما دیجیے، اس کو قبول فرما لیجیے. ربنا تقبل منا انك انت السميع العليم، تب علينا انك انت التواب الرحيم. اے اللہ جو ہمارے دوست اور رشتہ دار عزیز و اقارب جو دنیا سے رخصت ہو گئے اے اللہ ان کی مغفرت فرما دیجئے، ان کو جنت ان کو قبروں کا جنت کو باغ بنا دیجئے، اے اللہ آخرت کے اونچے اونچے درجات عطا فرما دیجئے، اے اللہ جو لوگ پیچھے رہ گئے ان کو صبر جمیل عطا فرما دیجئے، اے اللہ سب دعاؤں کو اپنی رحمت سے قبول فرما لیجئے، جو جو حاضرین اور حاضرات ہیں جہاں جہاں لوگ سن رہے ہیں اے اللہ ان کے دلوں میں جو جو حاجات ہیں اے اللہ غیب سے پورا فرما دیجئے، اے اللہ ہمارے دلوں کو ذکر اور شکر اور اچھی باتوں کے لیے نیک عمل کے لیے کھول دیجئے. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين، برحمتك يا أرحم الراحمين.